الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا حبيب الله
الصلاة والسلام عليك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
السلام عليكم ورحمة الله وبركاته پیاری بچوں اور کڈس بدری چینل کے ناظرین ایک بار پھر حاضر ہیں اپنے بہت ہی پیارے پروگرام میں. پروگرام کا نام ہے بچے اور قرآن. بچے اور قرآن ہمارے پروگرام کا نام ہے اور جیسا کہ ہمارے ناظرین کو معلوم ہے کہ اس پیارے سے پروگرام میں ہم سیکھتے ہیں قرآن پاک سے متعلق معلومات اور ہمارا ایک ٹاپک ہوتا ہے, موضوع ہوتا ہے, اس سے ریلیٹڈ ہم راشد بھائی سے اسٹوری بھی سنتے ہیں اور پھر سوالات کا سلسلہ ہوتا ہے, جوابات کا بھی سلسلہ ہوتا ہے اور آخری سیگمنٹ ہوتا ہے قرآن سے تین الفاظ. یہ بھی بڑا دلچسپ سیگمنٹ ہے اور شروع میں ہم شامل کرتے ہیں اپنے پروگرام میں تلاوت قرآن پاک. تو پہلے بچے اور کڈس فضری چینل کے ناظرین تلاوت کی جانب بڑھیں گے, لیکن اس سے پہلے سنتے ہیں درود پاک کی فضیلت. پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, جس نے مجھ پر صبح و شام 10-10 بار درود پاک پڑھا اسے قیامت کے دن میری شفاعت ملے گی. صلو علی الحبیب صلی اللہ تعالیٰ علیہ وسلم. جی پیارے بچے اور کڈس فضری چینل کے ناظرین درود پاک کی فضیلت کو ہم نے شامل کر لیا ہے, اب بڑھیں گے اور سنیں گے تلاوت قرآن پاک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حسان بھائی کیسے ہیں آپ, خیریت سے؟
الحمدللہ رب العالمین علی کل حال.
ماشاء اللہ. حسان بھائی کون سی سورت کی تلاوت سنا رہے ہیں؟
سورۃ اخلاص کی تلاوت سنائیں گے آپ.
ماشاء اللہ. جی
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. صدق الله العظيم.
سبحان اللہ, ماشاء اللہ. جی پہلے بچے اور کڈس فضری چینل کے ناظرین ہم نے تلاوت قرآن پاک کو شامل کیا, سورہ اخلاص کی ہم نے تلاوت سنی. اللہ پاک ہمیں شوق اور ذوق کے ساتھ اپنے پیارے پاک کلام قرآن پاک کی تلاوت کرنے کی توفیق عطا فرمائے. پہلے بچے اور کڈس فضری چینل کے ناظرین ہم بڑھیں گے اپنے پروگرام کے موضوع کی طرف, ٹاپک کی طرف, اور آج جو ہمارا ٹاپک ہے صبر کرنے کے فضائل. صبر کرنے کے کیا کیا فضائل ہیں, کیا کیا اس کی فضیلتیں ہیں, اور صبر کرنے کے کیا کیا فائدے حاصل ہوتے ہیں, اور کن موقعوں پر صبر کیا جاتا ہے, اس حوالے سے بہت ساری معلومات انشاءاللہ الکریم آج ہم راشد بھائی سے لینے کی کوشش کریں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
کیسے ہیں راشد بھائی؟
الحمدللہ رب العالمین علی کل حال. آپ کیسے بیٹا؟
الحمدللہ رب العالمین علی کل حال. راشد بھائی آج ہمارا ٹاپک ہے بچے اور قرآن پروگرام کا صبر کرنے کے فضائل, تو فارمیٹ کے مطابق انشاءاللہ سٹوری بھی سنیں گے آپ سے. لیکن راشد بھائی شروع میں چاہ رہا تھا کہ سب سے پہلے ہم اس کو شامل کریں کہ صبر کرنے کا مطلب کیا ہوتا ہے. اب عام طور پہ تو یہ سمجھا جاتا ہے کسی کو کوئی تکلیف ہوئی, تکلیف کسی نے پہنچائی, اب وہ آگے سے جو ہے اس کا جواب نہ دے یا کسی کو شکایت نہ کرے, صبر کر لے, تو اسے صبر سمجھا جاتا ہے. آپ یہ بتائیے کہ شرعی لحاظ سے اس کا معنی کیا ہے صبر کرنے کا؟
بسم اللہ الرحمن الرحیم. بیٹا صبر کا ایک مطلب تو یہی ہے جو آپ نے بیان کیا کہ جب کسی کو تکلیف پہنچے تو اس تکلیف کا بلا ضرورت بندہ اظہار نہ کرے, کسی کو بتائے نہ, تو یہ بھی ایک صبر ہوتا ہے. شریعت میں صبر کا مطلب ہوتا ہے رک جانا, باز رہنا اور ٹھہر جانا. مطلب یہ ہے کہ اپنی خواہش کو اس چیز سے روکنا جس چیز سے رکنے کا ہماری عقل اور شریعت جو ہے وہ تقاضا کر رہی ہو، اسے کہتے ہیں صبر۔ فار ایگزامپل، اگر آپ کو ٹھوکر لگتی ہے، تکلیف پہنچی، اب اس تکلیف کے بارے میں ہماری شریعت کا تقاضا کیا ہے کہ آپ بلا ضرورت لوگوں کے سامنے اس کو بیان نہ کریں، بے صبری نہ کریں۔ ہاں، جیسے چوٹ لگی ہے، ڈاکٹر کے پاس آپ جائیں، ڈاکٹر کو بتا سکتے ہیں، یہ صبر ہی ہے، یہ صبر کے منافی نہیں۔ لیکن اب ڈاکٹر کے پاس جا کر بھی اب تکلیف آپ کو تھوڑی سی ہو اور آپ بہت بڑھا چڑھا کر بیان کریں تو یہ پھر صبر نہ ہوا نا۔ اسی طرح اگر سر میں تکلیف ہو، سر میں درد ہوتا ہے، تو اب اگر ہلکا پھلکا درد ہے تو صبر کرنا چاہیے، آپ اس کو ظاہر نہ کریں۔ لیکن اگر زیادہ تکلیف ہو تو اپنی امی ابو کو بتانا چاہیے تاکہ وہ آپ کو ڈاکٹر کے پاس لے کر جائیں، تاکہ زیادہ آپ کو تکلیف نہ ہو۔ تو یہ مطلب ہے۔ اسی طرح پیارے بچوں، ایک صبر تو یہ ہوتا ہے کہ آپ کو جسم میں کوئی تکلیف ہوتی ہے، ٹھوکر لگتی ہے، چوٹ لگتی ہے، ایک تو اس پر صبر کرنا ہوتا ہے، اور دوسرا پیارے بچوں صبر وہ یہ ہوتا ہے کہ آپ کو کسی کی بات بری لگی، جیسے کسی نے ایسی بات کہی کہ جو آپ کو پسند نہیں، تو اب اس کی بات کا جواب نہ دیا جائے بلکہ رک جائیں، صبر سے کام لیں۔ بات کا جواب دینا اور اس نے ایک کہی، آپ نے دو باتیں سنا دی، اس نے تھوڑا سا غصے سے آپ کو کچھ کہا اور آپ نے آگے سے گالیاں نکالنا شروع کر دیں، تو یہ پھر صبر نہ ہوا۔ تو یہ بھی ایک صبر آپ نے یہاں بھی کرنا ہے کہ اگر کوئی آپ کو تکلیف پہنچائے، اپنی زبان سے تکلیف پہنچا دیتا ہے، تو یہاں بھی اس کی بات کا جواب نہ دینا بلکہ صبر سے کام لینا اور اسے معاف کر دینا، یہ بھی صبر ہوتا ہے۔
راشد بھائی، یہ تو ہمیں صبر کرنے کے دو پہلو پتہ چل گئے۔ اب راشد بھائی، ایک اور سوال میرا مزید ہے، پھر انشاءاللہ الکریم سٹوری کی طرف بڑھیں گے۔ سوال یہ تھا راشد بھائی کہ اب جیسے سخت سردیوں کے دن چل رہے ہوں، اب اس میں صبح فجر کی نماز کے لیے اٹھنا ہے اور پھر وضو بھی کرنا ہے ٹھنڈے پانی سے، اور اس کے علاوہ گرمیوں میں رمضان شریف آ گیا، رمضان کے روزے رکھنے ہیں، تو اب اس میں بھی تکلیف اور پریشانی ہوتی ہے، تو اگر اس پہ بھی ہم صبر کریں گے تو کیا صبر کرنے کا ثواب بھی ملے گا، اور کیا یہ بھی صبر ہے؟
جی بیٹا، بالکل صبر ہے یہ، عبادت پر اپنے آپ کو روکنا اور عبادت کے لیے تیار کرنا۔ آپ کا نفس، آپ کی خواہش نہیں ہے کہ میں عبادت کروں، صبح فجر کی نماز کے لیے اپنا بستر چھوڑ کر مسجد میں جا کر نماز پڑھوں، یا اگر پانی گرم نہیں ہے تو ٹھنڈے پانی سے وضو کروں، یہ نفس پر تھوڑا بھاری لگتا ہے نا، تو اس مشقت کو بھی برداشت کرنا یہ بھی صبر ہے۔ اسی طرح روزہ رکھ کے بھوک پیاس کو برداشت کرنا یہ بھی صبر ہے۔ اچھا پیارے بچوں، آپ کو پتا ہے ماہ رمضان کا ایک نام ماہ صبر بھی ہے؟ ایک نام کیا ہے؟
ماہ صبر،
کیونکہ اس کے اندر جو مسلمان ہوتے ہیں وہ صبح صادق سے لے کر سورج غروب ہونے تک کھانے پینے سے اپنے آپ کو روکتے ہیں، صبر کرتے ہیں، تو اسی لیے اسے ماہ صبر بھی کہا جاتا ہے۔
جی راشد بھائی، ماشاءاللہ آپ نے اچھے طریقے سے، بہت اچھے انداز میں بچوں کو سمجھا دیا۔ میں امید کرتا ہوں کہ جو مدنی چینل کے ناظرین ہیں ان کو بھی سمجھ آ گیا ہوگا کہ صبر ہوتا کیا ہے، اور صبر کرنے کے حوالے سے جو معنی ہوتا ہے، مفہوم ہوتا ہے، وہ ہمیں راشد بھائی نے ہمیں بتا دیا۔ اب راشد بھائی اسٹوری کی طرف بڑھیں گے، آج کی اسٹوری پروگرام کی
اسٹوری بیٹا کچھ ایسی ہے کہ حضرت سیدنا علی المرتضیٰ شیر خدا رضی اللہ تعالی عنہ، آپ کے بڑے شہزادے، ان کا نام کیا ہے؟
حضرت امام حسن رضی
اللہ، امام حسن رضی اللہ تعالیٰ عنہ۔ اچھا، امام حسن سے چھوٹے کا نام کیا ہے؟ امام حسین رضی اللہ تعالیٰ عنہ۔ امام حسن رضی اللہ تعالیٰ عنہ پیارے بچوں ایک مرتبہ بیمار ہو گئے، بخار آ گیا، طبیعت ان کی ناساز ہو گئی، تو حضرت علی رضی اللہ تعالیٰ عنہ ان کا حال پوچھنے کے لیے، عیادت کرنے کے لیے ان کے پاس گئے۔ دیکھا کہ امام حسن جو ہیں آپ کے بیٹے، وہ لیٹے ہوئے ہیں، تو حضرت علی نے ان سے پوچھا کہ بیٹا کیسی طبیعت ہے؟ تو امام حسن نے عرض کی کہ پہلے سے کچھ بہتر ہوں، تو حضرت علی نے فرمایا اگر اللہ نے چاہا تو بہتر ہی رہے گا، آپ کو انشاءاللہ صحت مل جائے گی۔ پھر امام حسن رضی اللہ تعالیٰ عنہ نے اپنے بابا جان حضرت علی سے عرض کی کہ بابا جان مجھے آپ سہارا دے کر بٹھائیے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ نے اپنے بیٹے کو سہارا دیا اور ان کو بٹھایا، تو اس پر امام حسن نے بعد میں عرض کیا کہ میں نے نانا جان پیارے آقا صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا ہے، ایک مرتبہ آپ نے مجھ سے ارشاد فرمایا تھا، اے میرے بیٹے، جنت میں ایک درخت ہے جسے شجرۃ البلوا کہا جاتا ہے، فرمایا کہ آزمائش میں مبتلا لوگوں کو قیامت کے دن اس درخت کے پاس جمع کیا جائے گا، جبکہ اس وقت نہ میزان رکھا ہوگا اور نہ ہی اعمال نامے کھولے جائیں گے، और इन सबर करने वालों को पूरा पूरा अजर दिया जाएगा। फिर प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुरान पाक की ये आयत करीमा तिलावत फरमाई, इन्नमा युवफ़स्साबिरून अजरहुम बिगैर हिसाब, सबर करने वालों ही को उनका सवाब बेहिसाब भरपूर दिया जाएगा। प्यारे बच्चों, इस स्टोरी से हमें दो बातें पता चली। एक बात तो ये पता चली कि हजरत अली रज़ियल्लाहु ताला अन्हु अपने बेटे इमाम हसन पर कितनी शफकत फरमाते थे, कितनी मोहब्बत करते थे कि जैसे ही पता चला कि ये बीमार हैं तो इनकी इयादत के लिए तशरीफ लेकर गए। और दूसरी बात ये भी पता चली कि जो मुसीबतों पर, तकलीफों पर, परेशानियों पर बंदा सब्र करता है तो उस बंदे को कियामत के दिन अल्लाह पाक की तरफ से पूरा पूरा बेहिसाब अजर दिया जाएगा। प्यारे बच्चों, हजरत अली शेरे खुदा रजी अल्लाह ताला अनु फरमाते हैं कि सब्र करने वालों के अलावा हर नेकी करने वालों की नेकी का वजन किया जाएगा, क्योंकि सब्र करने वालों को बेअंदाजा और बेहिसाब दिया जाएगा। तो प्यारे बच्चों, हमें भी चाहिए कि अगर कभी तकलीफ पहुंच जाए, कोई टेंशन आ जाए, या कभी बीमारी आ जाए, सर में दर्द हो जाए या फिर पेट में तकलीफ हो जाए, तो हमने क्या करना है?
सब्र करना है,
सब्र करना है। और इंशाअल्लाह सब्र करने से एक तो तकलीफ में कमी होगी और दूसरा फायदा ये होगा कि अल्लाह पाक हमें बहुत सारी नेकियां अता फरमाएगा।
राशिद भाई, मैंने सुना है कि सब्र करने वालों के साथ अल्लाह पाक होता है, क्या वाकई ऐसा है?
जी बेटा, वाकई ऐसा है। जो सब्र करने वाले होते हैं अल्लाह पाक उनके साथ होता है, अल्लाह की मदद उनके साथ होती है, अल्लाह पाक की रहमत उनके साथ होती है। अल्लाह पाक कुरान पाक में इरशाद फरमाता है, वस्बिरू इन्नल्लाह मअस्साबिरीन, और सब्र करो, बेशक अल्लाह सब्र करने वालों के साथ है। एक और मकाम पर अल्लाह पाक इरशाद फरमाता है, इन्नल्लाह मअस्साबिरीन, बेशक अल्लाह सब्र करने वालों के साथ है। प्यारे बच्चों, अल्लामा नसर बिन मुहम्मद समरकंदी रहमतुल्लाह अलैह फरमाते हैं, वैसे तो अल्लाह पाक अपने इल्म और कुदरत के साथ हर एक के साथ होता है ना, हर बंदे के साथ अल्लाह पाक होता है, अल्लाह की रहमत होती है। लेकिन यहाँ पर जो सब्र करने वालों के बारे में फरमाया कि अल्लाह पाक सब्र करने वालों के साथ होता है, इसकी वजह यह है कि ताकि इन लोगों को मालूम हो जाए कि अल्लाह पाक इनकी मुश्किलात को, इनकी टेंशनों को, इनकी मुसीबतों को दूर फरमाएगा।
सुभान अल्लाह। राशिद भाई, सब्र करने की आदत कैसे बनाई जाए?
बेटा देखिए, किसी भी चीज की आदत बनाने के लिए हमें कुछ बातों का ख्याल रखना जरूरी होता है। ऐसा तो होता नहीं कि हम किसी चीज के बारे में सोचें और वो हमारी आदत बन जाए, हमारी रूटीन में आ जाए, ऐसा नहीं होता ना। जैसे आपका दिल करता है कि मैं पांचों नमाजें पढूं, लेकिन अगर आप पहले पांचों नमाजें नहीं पढ़ते तो सिर्फ सोचने से तो आप पांचों नमाज पढ़ने के आदि नहीं बनेंगे, आदत में नहीं चीज आएगी। तो इसके लिए आपको क्या करना होगा? जो नमाजी हैं उनसे दोस्ती करना होगी, आपको जैसे ही अजान हो उसी वक्त से तैयारी करना शुरू कर देना होगी। तो इसी तरह प्यारे बच्चों, सब्र करने की आदत बनाने के लिए भी कुछ बातों का ख्याल रखना यह बहुत जरूरी है। पहली बात तो यह है कि आप अगर पढ़ना जानते हैं तो फिर आप सब्र करने के फजाइल के बारे में पढ़िए कि सब्र करने के फजाइल क्या हैं, इसकी बरकतें क्या हैं, सवाब कितना मिलता है। तो जब आपको पता चलेगा तो फिर मुसीबतों पर सब्र करने का जहन भी बनेगा। अच्छा, दूसरी बात वो ये है कि अल्लाह पाक से दुआ भी करें कि या अल्लाह पाक मुझे सब्र करने की तौफीक अता फरमा, या अल्लाह मेरे अंदर इतनी हिम्मत पैदा कर दे कि जब भी मुझे तकलीफ पहुंचे, मुसीबत आए, तो मैं उस पर सब्र करने वाला बनूं। इसी तरह प्यारे बच्चों, एक वो ये आदत बनानी है कि अपनी जात में आजिजी को पैदा करना है। आजिजी का मतलब ये होता है कि आप अपने आप को बड़ा ना समझें, अपने आप को गुनाहगार समझें, अपने आप को हमेशा ये समझें कि मैं तो गुनाहगार सा बंदा हूं। तो जब आप ये समझेंगे तो अब अगर कोई बंदा आपसे कुछ बोल देगा, किसी बच्चे ने आपको कोई सख्त जुमला बोल दिया, तो आप कहेंगे कि ठीक है, मैं गुनाहगार बंदा हूं। आप उसे झगड़ा नहीं करेंगे, आप दिल ही दिल में अल्लाह से दुआ करेंगे, या अल्लाह पाक इस बच्चे को भी नेक बना और मुझे भी नेक बना। इसी तरह प्यारे बच्चों एक वो काम ये करना होगा कि जल्दबाजी नहीं करनी। सब्र ना करने वाला क्या करता है कि जैसे ही उसे कोई तकलीफ पहुंची, कोई मसला हुआ, फौरन से इजहार करता है ना, ये हो गया, वो हो गया, ऐसा क्यों हो गया। लेकिन जो सब्र करने वाला होता है तो वो जल्दी जल्दी बातों को जाहिर नहीं करता बल्कि कंट्रोल करता है, खुद को कंट्रोल करता है और अपनी तकलीफ को दूसरों के सामने बिना जरूरत वो जाहिर नहीं करता। तो अपने अंदर से जल्दबाजी की जो आदत है ना उसको खत्म करना है। अच्छा प्यारे बच्चों एक वो ये कोशिश करनी है कि मुआफ करने की आदत बनानी है। जैसे किसी से आपको तकलीफ पहुंची तो बदला लेने की बजाय मुआफ करने की आदत बनानी है और अल्लाह से दुआ भी करनी है उसके लिए। और एक काम ये करना है कि अगर कोई मुसीबत पहुंचे तो उस मुसीबत में ये भी गौर करना है कि अल्लाह ने इतनी सारी नेमतें दी हैं, तो जब आप मुसीबत में नेमतों को याद करेंगे तो फिर उस मुसीबत की जो तकलीफ है वो आपसे कम हो जाएगी। इसको यूं समझिए कि जैसे आप रोड पर साइकिल चलाते हुए जा रहे थे, ठीक है, अब आपको किसी तरह से कोई ठोकर लगी, आप नीचे गिर गए, नीचे गिरे तो आपके घुटने पर चोट लगी। अब आप ये सोचें कि ठीक है घुटने पर थोड़ी सी चोट लगी है लेकिन मेरा दूसरा घुटना तो ठीक है, मेरे हाथ तो ठीक है, बहुत सारा जिस्म मेरा ठीक है। तो जब आप इन चीजों को याद करेंगे तो फिर क्या होगा, आपको घुटने की तकलीफ का इतना एहसास नहीं होगा। एक अल्लाह के वली थे हजरत सैयदना फतेह मूसली रहमतुल्लाह अलैह, इनकी वाइफ को एक मरतबा घर में काम करते हुए ठोकर लगी और इनका नाखून उतर गया पांव का। अब होना तो ये चाहिए था कि तकलीफ होती तो ये तकलीफ का इजहार करती, लेकिन इन्होंने तकलीफ का प्यारे बच्चों इजहार नहीं किया बल्कि सब्र किया और खामोशी इख्तियार की और फिर मुस्कुराने लगी। तो घर में से किसी ने पूछा कि आपको तकलीफ नहीं हुई, आप मुस्कुरा रही हैं, तो ये फरमाने लगी तकलीफ तो हुई लेकिन फिर मैंने सोचा कि इस तकलीफ पर सब्र करने की वजह से अल्लाह पाक ने मुझ पर कितना इनाम किया, कितनी नेकियां मुझे मिलेंगी। तो जब मैंने अल्लाह की रहमत की तरफ नजर की, अल्लाह पाक की तरफ से मिलने वाले अजर व सवाब की तरफ नजर की तो फिर मैं इस तकलीफ को भूल गई, इसलिए मैं मुस्कुरा रही हूं। तो इसी तरह प्यारे बच्चों सब्र की आदत बनाने का एक तरीका वो ये है कि जो तकलीफ पहुंचे इसके मुकाबले में अल्लाह की नेमतों को याद करें। जब नेमतों को याद करेंगे तो इंशाल्लाह इस तकलीफ को हम फिर भूल जाएंगे।
राशिद भाई मेरा सब्र करने के फजाइल इस टॉपिक से मुतालिक आखिरी सवाल है और वो सवाल ये है कि क्या अहादीस में भी सब्र करने के फजाइल बयान फरमाए गए?
जी बेटा अहादीस पाक में बहुत सारे सब्र करने के फजाइल बयान किए गए हैं। मैं उनमें से सिर्फ दो हदीस आपके सामने बयान कर देता हूँ। एक हदीस पाक तो प्यारे बच्चों वो ये है कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मोमिन का मामला कितना अजीब है, उसके लिए हर मामले में खैर ही खैर है। अगर उसे खुशी पहुँचे और शुक्र करे तो ये उसके लिए खैर है, और अगर उसे मुसीबत पहुँचे और उस पर सब्र करे तो ये उसके लिए भलाई है। तो ये मुसलमान की शान है, तकलीफ पहुंचती है सबर करता है, अल्लाह की तरफ से नेमत मिलती है, खुशी मिलती है तो उस पर क्या करता है, शुक्र करता है। और दूसरी हदीसे पाक वो ये है, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस बंदे पर जुल्म किया जाए और वो उस पर सबर करे तो अल्लाह पाक उसकी इज्जत में इजाफा फरमाएगा। प्यारे बच्चों पता चला कि अगर कोई हमें तकलीफ पहुंचाए, कोई हमें टेंशन दे, कोई हमें ऐसी बात कहे कि जो हमें पसंद नहीं है और उसके उस बात पर अगर हम सब्र करते हैं तो इंशाल्लाह हमारी इज्जत में इजाफा होगा। और हो सकता है कि अगर हम उसे रिप्लाई ना करें, उससे बदला ना लें, उसे गाली ना निकालें, वो खुद ही शर्मिंदा हो जाए कि मैंने तो इसके साथ ये किया और इसने आगे से मेरे साथ कोई भी मामला ऐसा नहीं किया, तो इससे क्या होगा, इंशाल्लाह वो कुछ शर्मिंदा भी हो जाएगा, उससे अपनी गलती का एहसास भी होगा और हो सकता है वो फिर सॉरी भी करे, माफी भी मांग ले। और इससे हमें भी ये सीखने को मिलता है कि अगर हमसे किसी को तकलीफ पहुंच जाए, अगर जल्दबाजी में ज्यादा बोलने की वजह से अगर हमारे मुंह से कोई ऐसी बात निकल जाए जिससे दूसरे की दिल आजारी हो जाए तो हमें भी उससे क्या करनी है, माफी मांग लेनी है और अल्लाह से भी माफी मांगनी है। अल्लाह पाक हमें मुसीबतों पर सब्र करने की तौफीक अता फरमाए।
आमीन। जी प्यारे बच्चों और किड्स बद्री चैनल के नाज़रीन माशाल्लाह आज के हमारे टॉपिक सब्र करने के फजाइल। सब्र करने के फजाइल क्या है, सबसे पहले हमने ये जाना कि सबर का मायना क्या होता है, और राशिद भाई ने इस हवाले से भी हमें अच्छे अंदाज में समझाया। सबर करने के फजाइल के हवाले से हमने हदीस भी सुनी, और इसके अलावा सबर करने की आदत कैसे बनाई जाए ये भी हमने राशिद भाई से सुन लिया। उम्मीद करता हूँ कि आज भी हमारे इस प्रोग्राम से, इस टॉपिक से आपको बहुत कुछ सीखने को मिला होगा, मालूमात में बहुत सारा इजाफा हुआ होगा। प्यारे बच्चों, अर्गट्स वर्दी चैनल के नाज़रीन अब बढ़ेंगे अपने इस प्रोग्राम के आखिरी सेगमेंट की तरफ, जिसका नाम है कुरान से तीन अल्फाज। जुनैद भाई हमारे साथ मौजूद हैं, देखते हैं कि आज जुनैद भाई कौन से तीन अल्फाज राशिद भाई से पूछने के लिए लाए हैं। जी जुनैद
राशिद भाई, आज जो मैं आपसे कुरान पाक में से तीन अल्फाज पूछने जा रहा हूँ, उनमें से पहला लफ्ज है दारुस्सलाम। राशिद भाई आप ये बताइए, दारुस्सलाम का क्या मतलब है?
दारुस्सलाम का मतलब है सलामती का घर। क्या मतलब है?
सलामती का घर।
शाबाश। दार प्यारे बच्चों कहते हैं अरबी में घर को, और सलाम कहते हैं सलामती को, तो दारुस्सलाम का मतलब हुआ सलामती का घर। प्यारे बच्चों, अल्लाह पाक अपने बंदों से बहुत मोहब्बत फरमाता है। अल्लाह पाक यही चाहता है कि उसके बंदे उस पर ईमान लाकर, उसकी इबादत करके, उसके बताए हुए तरीकों के मुताबिक जिंदगी गुजार कर जन्नत में जाएं, सलामती वाले घर में चले जाएं। अल्लाह पाक कुरान पाक में इरशाद फरमाता है, वल्लाहु यदउ इला दारिस सलाम, और अल्लाह सलामती के घर की तरफ बुलाता है। वयहदी मन यशाउ इला सिरातिम मुस्तकीम, और जिसे चाहता है सीधे रास्ते की तरफ हिदायत देता है। प्यारे बच्चों, इस आयत करीमा की तफसीर में हजरत सैयदना कतादा रहमतुल्लाह अलैह फरमाते हैं कि दारुस्सलाम यानी सलामती के घर से मुराद वो है जन्नत, और ये अल्लाह पाक की अपने बंदों से मोहब्बत और उसकी रहमत और उसका करम है कि उसने अपने बंदों को जन्नत की दावत दी है। से हम दुआ करते हैं अल्लाह पाक हम सबको जन्नत में बिला हिसाबो किताब दाखिला नसीब फरमाए।
राशिद भाई मेरा दूसरा लफ्ज है अन्नास। राशिद भाई मैंने कुरान पाक में अन्नास कई जगहों पर पढ़ा है, और कुरान पाक की आखिरी सूरत का नाम सूरह नास है। राशिद भाई ये बताइए कि अन्नास का मतलब क्या है?
अन्नास का मतलब क्या है? लोग। अल्लाह पाक प्यारे बच्चों लोगों से, इंसानों से बहुत मोहब्बत फरमाता है। ये अल्लाह पाक की अपने बंदों से मोहब्बत ही है कि अल्लाह पाक उनकी नेकियों पर उन्हें बहुत ज्यादा अजर अता करता है, सवाब अता करता है, और अगर बंदे उसकी नाफरमानी करें, गुनाह करें, तो अल्लाह पाक उन्हें फौरन अजाब नहीं देता, बल्कि उन्हें मोहलत देता है कि मेरे बंदे तौबा कर लें। और कितने लोग मरने से पहले तौबा कर लेते हैं, नेक हो जाते हैं। इसी तरह प्यारे बच्चों हम जो भी काम करते हैं, अच्छे करते हैं या बुरे करते हैं, अल्लाह पाक उसमें इंसाफ फरमाता है। अल्लाह अपनी रहमत से जन्नत में बंदों को दाखिल फरमाएगा जो ईमान वाले होंगे, और इसी तरह जो गुनाहगार होंगे, गैर मुस्लिम होंगे, तो उन पर जो अजाब आएगा तो उन पर अजाब उनके गुनाहों की वजह से आएगा, उन्हें सजा उनके गुनाहों की वजह से मिलेगी। अल्लाह पाक किसी पर भी जुल्म नहीं फरमाता। अल्लाह पाक प्यारे बच्चों कुरान पाक में इरशाद फरमाता है, इन्नल्लाह ला यज़लिमुन नास शैअं वलाकिन्नन नास अन्फुसहुम यज़लिमून, बेशक अल्लाह लोगों पर कुछ जुल्म नहीं करता, हाँ लोग ही अपनी जानों पर जुल्म करते हैं। तो प्यारे बच्चों हमें चाहिए कि हम नमाज पढ़ें, कुरान पढ़ें, अल्लाह से दुआ करते रहें, अल्लाह की नाफरमानी ना करें, गुनाह ना करें, बल्कि अच्छे अच्छे काम करके अल्लाह पाक को राजी करते रहें, ताकि अल्लाह पाक अपनी रहमत से हमें जन्नत में दाखिल फरमाए।
आमीन
आमीन। राशिद भाई मेरा तीसरा और आखिरी लफ्ज वो है मौइज़ा। आप ये बताइए कि मौइज़ा का क्या मतलब है?
मौइज़ा बेटा कहते हैं नसीहत को। किसे कहते हैं?
नसीहत।
नसीहत को अरबी में कहते हैं मौइज़ा। आपने सुना होगा वाज, वाज और नसीहत, तो वाज का मतलब भी नसीहत होता है।
मौइज़े हसना भी
सुना। हाँ, मवाइज़े हसना, अच्छी नसीहतें। तो इसी तरह मौइज़ा का मतलब भी नसीहत है, और कुरान पाक में मौइज़ा यानी नसीहत ये कुरान पाक के लिए भी बयान किया गया है। अल्लाह पाक कुरान पाक में इरशाद फरमाता है, या अय्युहन नास कद जाअतकुम मौइज़ातुम मिन रब्बिकुम, ए लोगो तुम्हारे पास तुम्हारे रब की तरफ से नसीहत आई। प्यारे बच्चों इस आयत करीमा की तफसीर में उलमाए किराम ने बयान फरमाया یہاں نصیحت سے مراد ہے قرآن پاک، یعنی اللہ پاک کی طرف سے تمہارے پاس قرآن پاک آیا. اب جب قرآن پاک اللہ پاک کی طرف سے آیا ہے تو ہمیں قرآن پاک کو پڑھنا ہے، قرآن پاک کو سمجھنا ہے، اس کے مطابق ہم نے زندگی گزارنی ہے. اللہ پاک سے دعا ہے اللہ پاک نور قرآن سے ہمارے دلوں کو منور فرمائے اور قرآن پاک کے مطابق ہمیں زندگی گزارنے کی توفیق عطا فرمائے.
آمین. ماشاءاللہ پیارے بچے اور کڈز مدنی چینل کے ناظرین، آج کا ہمارا پروگرام آپ نے دیکھا بچے اور قرآن. ہم نے شروع میں سٹوری شامل کی، پھر سوالات بھی کیے راشد بھائی سے صبر کے متعلق، آج ہمارا موضوع تھا، اور پھر آخر میں ہمارا سیگمنٹ یہ والا بھی آپ نے دیکھا جس میں جنید بھائی نے راشد بھائی سے تین الفاظ پوچھے. تو پیارے بچے اور کڈز مدنی چینل کے ناظرین، انہیں اچھی اچھی باتوں کے ساتھ ہمارے پروگرام بچے اور قرآن کا وقت اپنے اختتام کو پہنچا. آپ سے ملاقات ہوگی ہماری اگلے ایپیسوڈ میں بہت ساری نئی معلومات کے ساتھ. اپنا خیال رکھیے اور ہمیں دعا میں یاد رکھیے. صلوا علی الحبیب صلی اللہ علیہ وسلم. دیکھتے رہیے کہ
مدنی چینل پیارا قرآن ہمارا. Now